بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين سيدنا ونبينا وحبيبنا وشفيعنا محمد وآله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ثم أورثنا الكتاب الذين اصطفيناهم من عبادنا وقال تعالى ومن المؤمنين رجال صدقوا ما عاهدوا الله عليه فمنهم من قضى نحبه ومنهم من ينتظر وما بدلوا تبديلا وقال تعالى وجعلنا منهم أئمة يهدون بأمرنا لما صبروا وكانوا بآياتنا يوقنون وقال النبي صلى الله تعالى عليه وسلم الدين والنصيحة لله ولرسوله ولأئمة المسلمين ولعامتهم او كما قال عليه الصلاة والسلام. حضرات علماء کرام، اللہ تبارک و تعالی نے علم کی نسبت سے جو مقام آپ کو عطا فرمایا، وہ اللہ تبارک و تعالی کا وہ انعام ہے جس کا شکر ہم پوری زندگی بھی ادا نہیں کر سکتے. اللہ تعالیٰ نے علم کے ساتھ ایک نسبت عطا، حکمت فقد اوتی خیرا کثیرا، باری تعالیٰ فرماتے ہیں جس کو یہ چیز، یہ نعمت اللہ کی طرف سے دی گئی، اس کو خیر کثیر عطا کر کی گئی. ومن، حضور کا ارشاد، ومن یرید اللہ خیرا یفقہ فی الدین، یعنی اللہ تعالیٰ جس کے ساتھ خیر عظیم کا ارادہ فرماتے ہیں اس کو دین کا علم اور دین کی سمجھ عطا فرماتے ہیں. اور یہ آیت جو میں نے پڑھی، الذین اصطفیناہم ثم اورثنا الکتاب الذین اصطفیناہم من عبادنا، باری تعالیٰ فرماتے ہیں ہم نے کتاب کے علوم کا وارث بنایا ان لوگوں کو جن کو اپنے بندوں میں سے ہم نے منتخب کیا، چنا، برگزیدہ فرمایا. استفاء کا لفظ، حضرت مولانا مفتی محمد شفیع صاحب رحمۃ اللہ علیہ فرماتے ہیں کہ قرآن میں ایک خاص قسم کی برگزیدگی اور ایک مخصوص قسم کے انتخاب کے لیے استعمال کیا گیا ہے. اللہ یستفی من الملائکۃ رسلا ومن الناس، کہ اللہ تعالیٰ فرشتوں میں سے بھی ایسے افراد کو منتخب فرماتے ہیں جن کے ذریعے سے اللہ تعالیٰ اپنا پیغام اپنے نبیوں تک پہنچاتے ہیں. رسولاً، پیغام پہنچانے والے. ومن الناس، اور انسانوں میں بھی اللہ تبارک و تعالیٰ ایسے بندوں کا انتخاب فرماتے ہیں جو اللہ کے پیغام کو اللہ کے دوسرے بندوں تک پہنچانے کا کام کرتے ہیں. اور ان اللہ اصطفیٰ آدم و نوح و آل ابراہیم و آل عمران علی العالمین، اللہ تبارک و تعالیٰ نے چنا، برگزیدہ فرمایا، منتخب کیا حضرت آدم اور حضرت نوح اور حضرت ابراہیم کے گھرانے کو اور حضرت عمران کے گھرانے کو دنیا کے دوسرے لوگوں کے مقابلے میں. تو حضرت مفتی صاحب فرماتے ہیں کہ عام طور پر لفظ استفاء کا استعمال جو ہے انبیاء اور رسول کے لیے کیا گیا. یہی لفظ اللہ تعالیٰ نے قرآن میں اس امت کے لیے اور اس امت کے علماء کے لیے استعمال فرمایا. ثم ورثنا الکتاب الذین اصطفیناہم من عبادنا، ویا کتاب کے علوم کا وارث ان لوگوں کو بنایا جن کو ہم نے اپنے بندوں میں سے منتخب اور برگزیدہ فرمایا. تو بہرحال یہ اللہ تبارک و تعالیٰ نے یہ مقام جو آپ کو عطا فرمایا بڑا اونچا مقام ہے، اور اس مقام کی نسبت سے آپ کی ذمہ داریاں بھی بہت اونچی ہیں جن کے رتبے ہیں سوا उनकी मुश्किल सिवा होती है। अल्लाह ताला जिसको जैसा मकाम बुलंद अता फरमाते हैं उसी मुनासबत से उसकी जिम्मेदारियां भी मुकर्रर की जाती हैं। बल्कि यूँ समझिए कि मकाम की बुलंदी नाम ही है चंद जिम्मेदारियों के मजमूए का। याद आ गया मुझे, एक मरतबा में छत्ता मस्जिद में हमारे हजरत मुफ्ती साहब रहमतुल्लाह अलैह की खिदमत में गया हुआ था। एक साहब एक मुसलमान थे वहाँ के देवबंद के जिम्मेदार, वो एक और साहब गैर मुस्लिम को लेकर के आए हजरत की खिदमत में मुलाकात के लिए और कहा कि ये ज़िला मुजफ्फरनगर के कलेक्टर हैं, वह आपकी मुलाकात के लिए आए हैं। खैर उन्होंने दरख्वास्त की हजरत रहमतुल्लाह अलैह से कि कुछ नसीहत फरमाए। हजरत ने फरमाया कि भाई देखो जो सहूलतें हैं और जो इख्तियारात हैं उनसे फ़ायदा उठाना और अपने फ़र्ज मनसबी को अंजाम न देना ये तो अच्छी बात नहीं। देखिए कोई भी मनसब जो होता है ना, जैसे वज़ीर आज़म है तो वज़ीर आज़म को वज़ारत उज़्मा का एक ओहदा दिया गया है, सदर जम्हूरिया को सदारत का एक ओहदा दिया गया है। ये सदारत और वज़ारत उज़्मा क्या है? सदारत और वज़ारत उज़्मा चंद जिम्मेदारियों का मजमुआ है। कुछ काम हैं बड़े बड़े कि ये काम जिन हजरात को दिए जाएंगे करने के लिए उसी का नाम होगा वजीर आजम। तो वजारत उज़्मा दर हकीकत या जो भी मनसब है वो मनसब चंद बड़ी बड़ी जिम्मेदारी, जैसा मनसब बड़ा मनसब है उसका मतलब ये है कि इसके मातहत कुछ बड़ी जिम्मेदारियां हैं जो साहिब मनसब को अदा करनी है। असल जो जिम्मेदारी वो है, फर्ज मनसबी उसका ये है। लेकिन दुनिया का दस्तूर ये है कि कोई आदमी जब उसको कोई फर्ज मनसबी सौंपा जाता है तो उस फर्ज मनसबी की अदायगी कमा हक्कहू उस वक्त तक नहीं कर सकता जब तक कि उसको कुछ इख्तियारात और कुछ सहूलतें न दी जाए। एक आदमी है किसी बड़ी कंपनी का, आपने उसको मैनेजर बना दिया, तो जब बड़ी कंपनी का मैनेजर बनाया तो ये बड़ी कंपनी की मैनेजरी जो है ना एक ओहदा है। ये ओहदा यानी कंपनी से मुतालिक बड़ी अहम अहम जिम्मेदारियां इस मैनेजर को अदा करनी है, बजा लानी है, इसलिए वह एक ओहदा उसको दिया गया। अब इन जिम्मेदारियों को वो कब बजा पाएगा? जब उसको कंपनी के मालिकीन कुछ इख्तियारात भी देंगे, कुछ सहूलतें भी देंगे। जो जिम्मेदारियां उसके लिए हवाले की गई है उन जिम्मेदारियों को बजा लाने के लिए इख्तियारात जरूरी हैं। उसको यूं कहेंगे तुम जिसको जिस इस हमारी इस कंपनी में जहां जिस पोस्ट पर तुम रखना चाहो हम दखल नहीं देंगे, कंपनी के मालिकीन हट जाएंगे, सारा इख्तियार उस मैनेजर को दे देंगे। यूं कहेंगे तुम जिसको जहां रखना चाहो रखो, जिसकी तुम जितनी तनख्वाह तय करना चाहो तय करो, जिसको तुम जो सहूलतें देना चाहो मकान बंगला फोन ये वो तुम दो, बोया ये सारे इख्तियार। इसलिए अगर ये इख्तियारात नहीं है तो उसको जो अपनी जिम्मेदारियां बजानी है बजा नहीं सकता। वो किसी को गए यूं करे वो तो नहीं करेगा, वो जानता है कि इसके हाथ में कुछ है नहीं है, मेरा क्या बिगाड़ेगा। लेकिन उसको जब मालूम है कि मैं अगर इसके हुक्म को बजा नहीं लाऊंगा तो वो मुझे क्या कर देगा, हटा देगा मेरे इस ओहदे से, वो कान पकड़ करके उसकी बात पर अमल करेगा। तो ये जो इख्तियारात काय को दिए जाते हैं ताकि ये बड़ा अपने उन इख्तियारात गया अपनी जिम्मेदारियों को अच्छे तरीके से बजा लावे, क्योंकि उसको अपने मातहतों से काम लेना है। तो मातहतों के मामले में ये सारे इख्तियारात अगर उसके हाथ में नहीं होंगे, इन पावर मालिकियों के पावर तो हमारे पास, हम जिसको चाहेंगे रखें जिसको चाहें निकालेंगे, हम जिसको चाहेंगे छुट्टी देंगे जिसको चाहेंगे नहीं देंगे, हम जिसको चाहेंगे जितनी तनख्वाह बढ़ाएंगे कम। तो फिर ये कहेगा अब वो बात कहेगा यूं करो यूं करो तो कोई जैसे सुना ही नहीं है, क्यों? वो जानते हैं कि हमारा क्या बिगाड़ेगा, इसके हाथ में हमारा कोई मामला है ही नहीं। तो جب یہ اختیارات دیں گے تبھی ان کو سمجھ میں آئے گا کہ نہیں اس کی نہیں مانیں گے تو مبلہ ٹیڑھا ہے. سمجھ آئے گا؟ ایک تو یہ اختیارات ہوتے ہیں اور ساتھ ہی ساتھ اپنے ان فرائض منصبی کو ادا کرنے کے لیے کچھ سہولتیں دی جاتی ہیں. گویا اس کو بنگلہ دیا گیا، اس کو کار دی گئی، اس کو بہت ساری چیزیں، گویا وہ جہاں چاہے سفر کر کے جاوے، فرسٹ کلاس میں، ہوائی جہاز میں، دنیا کے کسی بھی جگہ پر جا سکتا ہے، مختلف میٹنگوں میں شرکت کر سکتا ہے، گویا ہر موقع پر اس کے لیے سہولت، اور اس سہولت کو پورے طور پر وہ استعمال کر سکتا. کیوں؟ لیکن اگر یہ سہولتیں نہ دی جائیں تو ابھی یہ کمپنی کا کام اس کو جو کرنا ہے وہ کر سکے گا نہیں. گویا تین چیزیں ہوئی، ایک تو فرائض منصبی ہوئے، دوسرے ہوئے اختیارات، اور تیسری ہوئی سہولتیں. سمجھا کہ نہیں؟ ایک تو ڈیوٹی، دوسرا پاورز، تیسرا کیا؟ فیسیلٹی. تو اب یہ جو پاورز اور فیسیلٹی، یہ اصل نہیں ہے، اصل ہے ہی نہیں، یہ مقصود نہیں ہے. آج دنیا کے لوگ کیا سمجھتے ہیں؟ عہدوں کے اندر پاورز اور فیسیلٹی کو مقصود سمجھتے ہیں، اور اسی کا نتیجہ ہوتا ہے کہ جب کوئی عہدہ دیا جاتا ہے تو ان پاورز اور فیسیلٹی کو استعمال کرنے میں ایسے لگ جاتے ہیں کہ اپنے فرائض منصبی کی طرف سے غافل. نتیجہ کیا ہوگا؟ کہ جو ذمہ داری سونپی گئی تھی پوری نہیں ہوتی، مالکین ایک مدت کے بعد اس کے پاس سے وہ عہدہ چھین لیں گے، بھائی تم کسی کام کے نہیں ہو جاؤ. تو یہ مقصود نہیں ہے، مقصود تو وہی فرائض منصبی، وہ جو ڈیوٹی ہے وہ مقصود ہے، چونکہ وہ اپنی اس ڈیوٹی کو ان دو چیزوں کے بغیر کما حق و ادا نہیں کر سکتا تھا، اس لیے یہ چیزیں دی گئی بدرجہ مجبوری. اسی کو ہمارے حضرت نے ان کو یوں کہا کہ آپ اپنے دیے گئے اختیارات کو استعمال کریں، اپنی دی گئی سہولتوں سے فائدہ اٹھائیں، اور اپنے فرض منصبی کو ادا نہ کریں، یہ اچھی بات نہیں. بحیثیت عالم کے اللہ تبارک تعالیٰ نے ہم کو جو ہے نا بہت ذمہ داریاں عطا فرمائی، اور ساتھ ہی ساتھ ہم کو اللہ نے بڑا اونچا مقام عطا فرمایا. ان العلماء ورثۃ الانبیاء، ہم جب تقریر کرنے کھڑے ہوتے ہیں اور علماء کے فضائل بیان کرتے ہیں تو گھنٹوں اس میں نکل جاتی ہیں. ہماری انجمن کے بہت سی تقریریں اسی موضوع پر چلتی رہتی ہیں. تو اپنے فضائل تو بہت بیان کرتے ہیں، لوگوں کے سامنے اپنی فوقیت تو جتلانے کے لیے ان احادیث کو اور قرآن کے نصوص کو، جیسے ابھی میں نے بھی آپ کو لالچ دینے کے لیے شروع میں دو چار باتیں ایسی اسی قسم کی کہی تاکہ آپ دھیان سے آپ میری بات سنیں. سمجھایا کہ نہیں؟ یہ رشوت تھی میری طرف سے آپ کو. ہم لوگ جو ہیں اپنے فضائل تو بہت بیان کرتے ہیں، لیکن یاد رکھنا یہ فضائل کب کام کے ہیں؟ جب کہ ہم اپنے فرض منصبی کو ادا کریں. اب ہمارا فرض منصبی کیا ہے؟ فرض منصبی بھی طے شدہ ہے، جب علماء کو انبیاء کا وارث اور جانشین قرار دیا گیا اس کا معاملہ طے ہو گیا کہ تمہارا کام کیا ہے. جو کام حضرات انبیاء کے ذریعے سے لیا جاتا تھا، اب جب کہ نبی کریم صلی اللہ علیہ وسلم کی دنیا سے تشریف بری کے بعد اب کوئی اور نبی آنے والا نہیں ہے، تو یہ سارے کام کس کو کرنے ہیں؟ اہل علم کو کرنے ہیں. اور وہ ہر چیز کی، گویا ان کو قرآن پاک کی تعلیم، الفاظ کی تعلیم، اس کے معانی، وَيُعَلِّمُهُمُ الْكِتَابَ وَالْحِكْمَةَ، تعلیم کتاب و تعلیم حکمت، اور ساتھ ہی ساتھ تزکیہ. تو تزکیہ میں کیا ہے؟ اخلاق، عقائد کی درستگی، اعمال کی درستگی، اخلاق کی درستگی. آپ خالی عام طور پر تو تزکیہ کا لفظ جب بولتے ہیں تو جو مراد لیا جاتا ہے کیا؟ وہ اخلاق کی طرف. یہ لیکن چونکہ یہ عقائد کو ایک دوسرے گروہ حضرات متکلمین نے اس کی ذمہ داری لی ہے، لیکن عقائد تو ایک بنیادی چیز ہے. چونکہ قدیم زمانے میں یہ بات گویا طے شدہ تھی کہ ہر مسلمان کا عقیدہ تو اپنی جگہ پر درست ہی ہے اور ٹھیک ہے. ان کو کہاں معلوم تھا کہ ایک دور ایسا بھی آنے والا ہے کہ جس میں جو ہے کسی کو یہ بھی معلوم نہیں ہوگا کہ اللہ کے رسول کس کو کہتے ہیں اور ان کا نام کیا ہے، کیا ہے. بہرحال میں یہ عرض کرنا چاہتا ہوں کہ ان ذمہ داریوں کا تقاضا یہ ہے کہ یہ ساری چیزیں ہمیں ابھی جو अगले आपके सामने शुरू में जो रिपोर्ट पेश की हमारे अजीज ने, उसके अंदर जो है, जो उस वक्त भी मैंने यही कहा था, इन तीन चीज़ों की तरफ तवज्जो देने की ज़रूरत है। और देखिए आजकल हमारे उलमा का हाल भी हो गया कि हम बहुत जो है ना सहूलत पसंद हो गए। ये सहूलत पसंदी जो है अगर उलमा के अंदर आएगी तो फिर कौम का क्या हाल होगा। हम तो जो है ना, जैसा कि हमारे अकाबिर फरमाते हैं कि ये हम तो सरहद के मुहाफिज हैं, हमको तो 24 घंटे क्या रहना चाहिए, तो तैयार रहना चाहिए हर वक्त। बल्कि छुट्टियां भी, ये जो लश्कर के सिपाहियों को छुट्टी दी जाती है तो वो छुट्टी में भी उनके लिए कानून होता है कि वो छुट्टी किसी भी वक्त कैंसिल हो सकती है इमरजेंसी हालात के अंदर। तो बहरहाल हमें तो हर वक्त 24 घंटे। आजकल हमारा मिजाज क्या हो गया, हमने अपने आप को गोया नौकर समझ करके कि भाई मकतब पढ़ाते हैं तो 2.5-3 घंटे की हमारी, और वो भी अल्लाह ही बेहतर जानता है किस तरह अदा की जाती है, उसमें हाजिरी का क्या हाल है, उसमें फिर अपनी काम जिम्मेदारी को पूरी करने के लिए तालीम की तरफ कितना ध्यान देते हैं, तलबा बच्चों पर हम कितनी मेहनत करते हैं। वो तो जो लोग इन मकातिब की निगरानी करते हैं, मकातिब चलाते हैं, वही बतला सकते हैं आपको। और वो जब इसकी भी तफसीली रिपोर्ट पेश करते हैं तो तबीयत पर एक मायूसी सी छा जाती है। एक मरतबा मुफ्ती साहब ने बतलाया था कि वो जो है ना, ये वहाँ जंगल के इलाकों में जो मदारिस मकातिब चलते हैं और उसकी इसके लिए विजिट के लिए जाने वाला भी वहाँ, और जंगल के इलाके में कौन होता है। और दूसरी बात है कि वो चंद बच्चे होते हैं, लेकिन इस उम्मीद के अंदर कि यहाँ पर भी रहने वाले मुसलमानों के बच्चों की तालीम तरबियत हो, ये कायम किया गया है, उनको तनख्वाह दी जा रही है, सब कुछ। जाने वाला तो कहीं गया तो देखा कि मदरसे के दरवाज़ा बंद है, खोला तो मौलवी साहब आराम कर रहे हैं, बच्चे नहीं कहीं जो है। अब वो क्या होता है, मोबाइल का ज़माना है, वो फौरन उसे सबको फोन कर देता है कि देखो विजिट करने वाला आया हुआ है, चौकन्ने हो जाओ। अब मैं ही कहता हूँ क्या ज़रूरत थी, यानी अब हमने गफलत बरती तो इसकी ज़रूरत पेश आई, हम अपने काम में चौकस होते इसका सवाल पैदा नहीं होता था। हकीकत तो यह है कि अल्लाह का जो खौफ और अपने फ़र्ज़ मनसबी की अदायगी, पूरी अमानत और अहदो पैमान की अदायगी की नीयत से करना, वल्लदीन हुम ले अमानातिहिम वाहदिहिम राउन, हमारी अहले इल्म की पूरी ज़िंदगी का खुलासा मेरे नज़दीक तो यही दो चीज़ें हैं। क्या? एक तो वो जो हम अक़्द इजारा करते हैं, अहदो पैमान, उसकी मुनासबत से जो कुछ अहले इल्म पूछ लें, आप तो उलमा हैं, मुफ्तियों से पूछ लें कि अक़्द इजारा के नतीजे में हम पर जो जिम्मेदारी आई उसको किस तरह अदा करनी है, एक मिनट का भी उसके अंदर जो है हम नागा नहीं कर सकते। और जो हमारे अकाबिर ने उसको अदा करने का कैसा अहतमाम किया, उनके वाक़ियात हमारे सामने मौजूद हैं। हज़रत शेख रहमतुल्लाह अलैह ने आबिती में लिखे हैं, पढ़ सकते हैं, और बुजुर्गों के हालात में मौजूद हैं, बस वो इसमें लगे रहते। और अमानतदारी का तकाजा क्या है, इसी अमानतदारी ही की बुनियाद के ऊपर हमें अपनी उम्मत की खैरख्वाही भी करनी है। तो अल्लाह ताला ने आप हजरात को जो मकाम अता फरमाया, इसके लिए ज़रूरी है कि आप इन जिम्मेदारियों को पूरी गया है इसके साथ खुशदिली के साथ और पूरे गया क़ुव्वत और हिम्मत के साथ अदा करने का अहतमाम करें। अभी जो शुरू में उन्होंने रिपोर्ट के शुरू में बतलाया था कि पहली जब मजलिस हुई इतनी तादाद में उलमा आए, उसके बाद की मजलिस हुई तो उसमें और कमी हो गई, और उसके बाद की मजलिस हुई तो और कमी हो गई। क्या मतलब हुआ? उसका मतलब ये है कि हम लोग अपने फ़राइज़ मनसबी की अदायगी के मामले में कोई दिलचस्पी रखते नहीं, हमें कुछ पड़ी हुई नहीं। जब ये गफलत का पर्दा इस तरह हम पर पड़ा हुआ होगा तो फिर उम्मत का हाल क्या होगा, फिर उम्मत कैसे बेदार रह सकती है। जो उम्मत का चलाने वाला है, उसको लेकर चलने वाला है, वही सोया हुआ हो तो फिर दूसरा हाल क्या होगा। इसलिए ज़रूरत है कि हम अपनी जिम्मेदारियों को महसूस करें और पूरी कुव्वत और हिम्मत के साथ। और देखिए आप, ये इस वक्त हमारी ज़िंदगियों के अंदर जो एक जुमूद आ गया है कि हम जो है अपने फ़र्ज मनसबी की अदायगी के मामले में कोई दिलचस्पी नहीं लेते, हमें कोई पड़ी ही नहीं है, ये तो बड़ा ख़तरनाक, बड़ी ख़तरनाक सूरत हाल है। ज़रूरत है कि अपने इस जुमूद को ख़त्म करें, दिलचस्पी से काम करें اور جتنا زیادہ ہم اس میں حصہ لیں گے اللہ تعالیٰ کی مدد شامل حال ہوگی. بخاری شریف کے اندر روایت ہے, نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے خواب میں دیکھا آپ کے سامنے حضرات انبیاء علیہ الصلوۃ والسلام کو پیش آپ کے سامنے سے گزارا گیا, کوئی نبی ہے اس کے ساتھ جو ہے چند آدمی ہیں, 10 سے بھی کم ہیں, کسی کے ساتھ ایک ہے, کسی کے ساتھ ایک بھی نہیں ہے, کسی کے ساتھ چند افراد ہیں, کسی کے ساتھ بڑی جماعت دیکھی. تو گویا میں یہ بتلانا چاہتا ہوں کہ اس حدیث میں صراحت ہے کہ کوئی نبی ایسے بھی تھے جن کے ساتھ ایک آدمی بھی نہیں تھا, گویا انہوں نے پوری زندگی محنت کی, ایک آدمی بھی ایمان نہیں لایا. حضرت نوح اللہ نبینا علیہ الصلوۃ والسلام نے تو 950 سال تک محنت کی تھی, کتنے ایمان لائے, چند آدمی گنے چنے. تو گویا یار 950 سال, آج ہم اس کو بولنے کو تو بول لیتے ہیں لیکن ذرا تصور کریں ہم دو مہینے کسی جگہ اگر محنت کریں اور کوئی رسپانس نہ ملے تو پتہ نہیں ہمارا کیا حال ہوتا ہے, اور وہاں 950 سال تک محنت کرتے رہے. تو ظاہر ہے کہ اس کی وجہ سے اس نبی کی نبوت کے اندر تو کوئی فرق پڑا نہیں, انہوں نے اپنا فرض منصبی ادا کیا. میں یہ کہا کرتا ہوں کہ اس گئے گزرے زمانے میں, ابھی آپ نے رپورٹیں سنی, حالات بھی سنیں گے تو آپ کی امیدیں بڑی قائم ہوگی کہ اس گئے گزرے زمانے میں جب لوگ دین سے اتنے دور ہیں, لیکن اگر آپ کسی جگہ پر جم کر محنت کریں گے, لوگوں کو اپنی طرف دین کے لیے بلائیں گے, محنت کریں گے, تو ایک نہیں بیسیوں آدمی آپ کے ساتھ جڑیں گے. مخالفت کرنے والے بھی ہوں گے, مخالفت کریں گے, وہ تو ہر نبی کی مخالفت کی گئی اور قدرت کا ایک قانون ہی ہے, یہ سلسلہ تو شروع سے چلتا ہے اور چلتا رہے گا. لیکن یہ ہے کہ ایسا نہیں ہوگا کہ کوئی آدمی آپ کی اس محنت کے نتیجے میں تیار نہ ہو, توجہ نہ دے, بے شمار آدمی آپ کے ساتھ جڑیں گے اور آپ کا اس محنت کے اندر ساتھ دیں گے, اور اس کے نتیجے میں حالات میں سدھار آئے گا. اور اس وقت جو ضرورت ہے, باطل جن ہٹ کنڈوں کو اپنا رہا ہے اور جتنی کوششیں اور طاقت کو استعمال کر رہا ہے وہ ہمارے سامنے ہے, اس کے مقابلے میں ہمارا تو کچھ بھی نہیں ہے. پھر بھی اللہ تعالیٰ نے حق کے اندر وہ برکت رکھی ہے کہ تھوڑی سی محنت اگر کر لی جائے تو اس کی وجہ سے اس کا اچھے ثمرات اور فوائد مرتب ہوتے ہیں. آپ حضرات بھی اگر لگیں گے, توجہ دیں گے, میں تو ابھی سب کے چہروں کو دیکھ رہا ہوں تو دیکھتے دیکھتے مزید مایوسی طاری ہو رہی ہے کہ یہاں مجلس کے اندر نوساری کے باہر کے تو زیادہ ہیں, یعنی جو یہ چھوٹا سا مجمع جو یہاں موجود ہے اس چھوٹے سے مجمع میں بھی نوساری شہر کے اندر کام کرنے والے علماء کتنے ہیں. یہاں کچھ دابل کے نظر آ رہے ہیں, کچھ ٹکولی کے نظر آ رہے ہیں, کچھ یہ ہیں, اصل نوساری کے کتنے ہیں آپ بتائیے, دیکھ لیجئے کھڑے ہو کر کے, آپ کوئی بھی کھڑا ہو کر کے اس کا یہ کر سکتا ہے. اس سے جو ہے اس کام کی طرف جو ہے غفلت, عدم دلچسپی کا پتہ چلتا ہے. بہرحال ضروری ہے کہ آپ ذرا اس کی طرف توجہ کریں اور محنت کرتے رہیں. کوئی آپ کو شاباشی دیتا ہو یا کوئی آپ کے کام کی تحسین کرتا ہو یا نہ کرے, اللہ سے معاملہ رکھنا چاہیے. ہم پر ایک گویا ایک فکر سوار ہو, گو میں رہا رہینے ستم گاہے روزگار, مگر تیری یاد سے غافل نہ رہا. اللہ تعالیٰ کو کل ہم یوں کہہ سکیں کہ میں نے تیرے دین کے لیے محنت کی تھی, گویا معذرت کا ہم کو موقع مل سکے. یہ ضروری ہے, اس کا اہتمام ہو, جتنی زیادہ کوشش کریں گے اللہ اس میں برکت ڈالے گا. دینے والی ذات اللہ کی ہے, بات معاملہ اسی سے ہے اور اجر و ثواب بھی اسی سے لینا ہے. اللہ تعالیٰ آپ سب کو اور ہم سب کو اس کی توفیق اور سعادت عطا فرمائے, اور آپ سے جو یہاں نوساری میں کام کرنے والے اہل علم میں موجود ہیں ان سے خاص طور پر درخواست کرتا ہوں کہ بھائی آپ دوسرے جو احباب جو اہل علم یہاں پر نہیں آئے ہیں, آپ کے ان کے ساتھ روابط ہیں, ان سے ملنا جلنا ہوتا ہے, ان کو آپ کہیے, ان کو متوجہ کیجئے, ان کو ترغیب دیجئے اور ان سے کہیے کہ بھائی آپ ان کاموں کو جو ہے دلچسپی کے ساتھ انجام دیں. اور یہ جو بیانات وغیرہ ہوتے ہیں ان بیانات کے اندر بھی جو ہے وہ عقائد, ہم بہت سی چیزوں کے متعلق یوں سمجھتے ہیں کہ یہ تو سب جانتے ہی ہیں نا, یہ سمجھ کر کے اس کے متعلق کچھ بتلاتے نہیں ہیں حالانکہ وہ نہیں جانتے. اس لیے خود نبی کریم صلی اللہ علیہ وسلم بڑے اہتمام کے ساتھ گویا ایمان اور اسلام کی وضاحت فرماتے ہیں. وہ حدیث جبریل جس میں حضور سے مل ایمان اور مل اسلام پوچھا گیا تھا, اسی کو آپ اپنے تقریر کا موضوع بنائیے, اور اس کے متعلق جو آپ صلی اللہ علیہ وسلم نے تفصیلات ایمان کی کہ ان تؤمن باللہ و ملائکتہ و کتبہ و رسلہ و یوم الاخر و القدر خیرہ و شرہ و البعث بعد الموت, تو اس پر باقاعدہ بیان ہونا چاہیے وضاحت کے ساتھ کہ اللہ کی ذات پر ایمان کس نوع کا ہونا چاہیے, نبیوں پر ایمان کس نوع کا ہونا چاہیے, فرشتے کیسی مخلوق ہیں, کیا ہیں, یہ ساری چیزیں, خود حضور کے اوپر ایمان اور آپ کی جو ہے نبوت اور رسالت اور آپ خاتم الرسول ہیں, یہ ساری چیزیں کا قادیانیوں کا سلسلہ ہے. بہرحال یہ چیزیں اپنے بیان میں ضرور پیش کریں, اور دوسرے اخلاقیات سے متعلق, معاشرت سے متعلق بھی چیزیں اپنے حلقے میں جو چیز کمی محسوس کریں اس کی طرف متوجہ کریں. اللہ تعالیٰ سب کو توفیق عطا فرمائے. سبحانک اللہم و بحمدک و تبارک اسمک و تعالی جدک و لا الہ غیرک, اللہم صلی و سلم و بارک علی سیدنا و مولانا محمد و علی آل سیدنا و مولانا محمد کما تحب و ترضى بعدد ما تحب و ترضى. ربنا ظلمنا انفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اللهم اجعلنا هادين مهتدين غير ضالين ولا مدلين, سلما لأوليائك وهربا لأعدائك, نحب بحبك من أحبك ونعادي بعداوتك من خالفك من خلقك. اللهم أغننا بالعلم وزيننا بالحلم وأكرمنا بالتقوى وجملنا بالعافية. اللہ تو ہمارے گناہوں کو معاف فرما, ہمیں اپنی ذمہ داریوں اور فرائض منصبی کا احساس عطا فرما کر اس کی ادائیگی کا اہتمام نصیب فرما, اب تک کی کوتاہیوں کو معاف فرما کر آئندہ اس کی تلافی کی توفیق عطا فرما, اور یہ سلسلہ جو شروع کیا گیا ہے اللہ پوری قوت کے ساتھ اس میں حصہ لے کر اس کو آگے بڑھانے کا اللہ ہمیں سلیقہ اور توفیق اور اخلاص اور استقامت عطا فرما. تیرے جو بندے اس میں لگے ہوئے ہیں اللہ ان کے حوصلوں کو بلند فرما اور ان کو استقامت عطا فرما, مخالفتوں کی پرواہ کیے بغیر اپنے کام میں آگے بڑھنے کی توفیق عطا فرما. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. صلی اللہ تعالیٰ علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین برحمتہ.